औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। नाज़रीन, रमज़ानुल मुबारक के हवाले से एक स्पेशल सीरीज़ हकीकत माह रमज़ान लेकर सलमान हुसैन आपकी खिदमत में हाजिर है। नाज़रीन, इस प्रोग्राम में हम मुख्तलिफ पहलुओं से रमज़ानुल मुबारक की हकीकत को जानने की कोशिश करेंगे और सहरी, अफ्तारी और रोज़े के जो उसका खालिस मकसद है उसको जानने की कोशिश करेंगे, और जिस मकसद के लिए खुदा हमसे रोज़ा रखवाना चाह रहा है उस मकसद को हम इंशाल्लाह एक्सप्लोर करने की कोशिश करेंगे। हमने अभी तक जो है वो अहकाम के हवाले से बात की है, इसके अलावा जो है वो कंट्रोल बॉडी ऑर्गन्स जो हैं उनके बारे में हमने बात कर ली है, और अल्लाह ताला से नज़दीक होने का जो है कुर्ब हासिल करने का है उसके बारे में हमने गुफ्तगू की। हम बात कर रहे थे जहाद बिन नफ्स के हवाले से, तो आप फरमा रहे थे कि हमें अपने आप को, यानी इस माह रमज़ान में हमें अपने आप को खुदा के हवाले करना है।
सही,
खुदा ने हमें अपना मेहमान बनाया 11 महीने में से एक महीने के लिए, ताकि हम बाकी 11 महीनों के लिए तैयार हो सकें। ठीक है, तो मैं चाहूँगा कि आप नाज़रीन के लिए जहाद बिन नफ्स जो है ना, इसके ऊपर ज़रा आप तफसीली बहस करें, क्योंकि काफ़ी इंपॉर्टेंट टॉपिक जो है, कि क्योंकि मुझे अभी यहाँ पे इमाम अली की भी हदीस याद आ रही है कि मन अरफा नफ्सहु फ़कद अरफा रब्बहु, कि जिसने अपने नफ्स को पहचान लिया तो उसने खुदा की मार्फत हासिल कर ली।
सही,
तो मैं चाहूँगा कि अभी आप जिहाद बिन नफ्स जो है इसके ऊपर ज़रा तफसीली गुफ्तगू करें।
जी, बिस्मिल्लाहिर्रहमानिर्रहीम। पहले तो हम लोग माह रमज़ान की जो डिस्कशन कर रहे थे वो बहुत ही इंपॉर्टेंट टॉपिक पे हम लोग पहुँचे थे, कि हम लोग माह रमज़ान में इतनी एनर्जी गेन कर लें कि 11 महीने तक उस एनर्जी को हम लोग सस्टेन रख सकें। और फिर वो एक एक इम्पॉर्टेंट पॉइंट था जो मैं फिर से रिमाइंडर के तौर पर हमारे लिए, ख़ुद के लिए और हमारे व्यूअर्स के लिए, कि इम्पॉर्टेंट ये है कि माह रमज़ान में हम लोग, खुदा ने चाहा हम लोग तवज्जो, हमारी कंसंट्रेशन जिस्म से हटाकर जिस्म की नीड्स, हमारी बॉडीली नीड्स, मटेरियल नीड्स से हटाकर स्पिरिचुअल नीड्स की तरफ ध्यान दें,
यानी हमें रूह की जो नशोनुमा है उस पे तवज्जो करनी है।
हाँ, तो हमारी स्पिरिचुअल नीड्स और रूह की जो हमारी ज़रूरत है उसकी तरफ तवज्जो दें। और माह रमज़ान में खुदा ने दावत ही इसीलिए की है ताकि हम लोग रूह की तरफ तवज्जो दे सकें। और ये पॉइंट भी हम लोगों ने डिस्कस कर लिया है कि माह रमज़ान में हमारी, कि मसलन हमारी रूह जो है बाकी रहने वाली है और जिस्म फना हो जाने वाला है। अकलमंद इंसान क्या करता है, जो चीज़ बाकी रहने वाली है उसमें ज़्यादा इन्वेस्ट करता है,
उस पे ज़्यादा काम करता है।
सही, इन्वेस्टमेंट ज़्यादा करता है क्योंकि रिटर्न भी ज़्यादा है। कहते हैं ना, कम इन्वेस्ट करके ज़्यादा बेनिफिट करने में कैसे कर सकते हैं, तो ये बेस्ट तरीका ये है कि हम रूह पे काम करें ताकि रूह हमेशा बाकी रहने वाली है। देखें, रिवायतों में जैसे आपने कहा कि मौलाए कायनात से, कि जिसने अपनी नफ्स को पहचाना उसने अपने खुदा को पहचान लिया, और इस किस्म की रिवायतें हैं। और यानी अगर हम लोग इसको अगर और ज़्यादा गहराई से समझना चाहेंगे, तो पहली चीज़ ये कि हम लोगों को ये अग्री करना पड़ेगा कि हम लोग सिर्फ जिस्म नहीं है। यानी ये कि मसलन हमारे में और जानवर में, एक हैवान में क्या सिमिलैरिटी है, हम लोग में सिमिलैरिटी ये है कि हम भी खाना खाते हैं वो भी खाना खाता है, हम भी पानी पीते हैं वो भी पानी पीता है, हम खाने को थोड़ा बघार के खाते हैं वो बिना बघारे खाते हैं, है ना, हम खाने को थोड़ा पकाते हैं वो बिना पकाए खा लेते हैं। लेकिन दोनों का मकसद पेट ही भरना होता है, उनका भी पेट भर जाता है, जानवरों का हमारा भी पेट भर जाता है।
बिल्कुल,
अगर मकसद हमारा ये है कि सिर्फ खाना खाना मकसद होता तो जानवर और हम लोग मुश्तरक हैं, हमारे में एक्सेलेंस नहीं है कोई जानवरों के कंपैरिजन में। जानवर के अंदर भी सेक्सुअल डिज़ायर है, हमारे अंदर भी सेक्सुअल डिज़ायर है, वो भी नस्लें तौलीद करते हैं, मसलन वो भी, उनके भी बच्चे होते हैं हमारे भी बच्चे होते हैं, जानवर भी अपनी एक ज़िंदगी बसर करता है हम भी अपनी ज़िंदगी बसर करते हैं। खुदा ने इंसान के अंदर कमाल रखा है तो किस चीज़ का कमाल रखा है, आप देखें, कॉमनैलिटी हमारे में और जानवर में है।
बिल्कुल,
कि हमारे अंदर एनिमलिस्टिक, हमारे अंदर जो डिज़ायर्स हैं उसके दो किस्म में हम लोग देख सकते हैं। हमारे अंदर डिज़ायर्स हैं, कुछ एनिमलिस्टिक डिज़ायर्स हैं, वो एनिमलिस्टिक डिज़ायर्स जो हैं वो हमारे और जानवरों के अंदर मुश्तरक और कॉमन है। यानी जैसे मैंने कुछ चीज़ें गिनाया, जैसे खाना खाना, पानी पीना, सेक्सुअल डिज़ायर्स रखना, खुद अपने आप को महफूज रखना, यानी खुदा ने इंसान के अंदर रखा है कि इंसान अपने आप को महफूज रखना चाहता है, जानवरों के अंदर भी ये सिफतें, बहुत सारी सिफतें हमारे और जानवरों के अंदर कॉमन है, मुश्तरक हैं। कुछ सिफतें हमारे अंदर हैं जो जानवरों के अंदर नहीं है। वो पहली चीज़ जो शुरू होती है वो अक्ल से शुरू होती है,
अक्ल से।
यानी जानवर और इंसान के बीच में डिफरेंस का मेन पॉइंट जो है वो अक्ल का होना है। कि जानवर के पास अक्ल नहीं है, इंसान के पास अक्ल
अक्ल है।
खूब, अब अगर अक्ल है तो यही अभी हम लोग मारिफत नफ्स ने खुद को पहचानने की कोशिश कर रहे हैं ताकि हम लोग खुदा को पहचान सकें। अक्ल का इस्तेमाल कैसे होना चाहिए, ये सवाल है। एक इस्तेमाल अक्ल का ये है कि जानवर जो काम करते हैं हम भी वो काम करें, लेकिन हम थोड़ा अच्छे तरीके से करें। इन्हें अगर हम अक्ल का इस्तेमाल नहीं करते तो खाना हम अच्छे से नहीं बनाते।
बिल्कुल,
हम अक्ल का इस्तेमाल करते हैं तो खाना जानवर रूखा खा लेते हैं, हम अच्छा मसल बिरयानी खाते हैं, कोफ्ते खाते हैं और
अच्छे तरीके से बना के और
अक्ल को इस्तेमाल करते हैं ना। लेकिन ये कोई बड़ी बात नहीं है, क्योंकि हदफ इंसान का पेट भरना था, है ना। जानवर ने भी पेट भर लिया, इंसान ने भी पेट भर लिया, लेकिन कोई एक ऐसा आला, एक ऐसा कोई हायर गोल होना चाहिए जो खुदा ने अक्ल दी इंसान को और कहा कि मैं अशरफुल मखलूकात बनाना चाहता हूँ तुम्हें, बेस्ट ऑफ क्रिएशन, जो क्रिएशन है उसके अंदर बेस्ट इंसान को बनाना चाहता हूँ। वो क्या चीज़ है जिसके लिए अगर हम लोग देखें कि खुदा ने कहा है कि तुम बेहतरीन, तमाम मेरी मखलूकात में तुम सबसे मेरी बेहतरीन मखलूक हो। खुदा ने कुरान मजीद में फरमाया कि मैंने इंसान को पैदा किया, पैदा करने का मकसद सिवाय इसके कि वो इबादत करे कुछ नहीं था। यानी अक्ल का बेहतरीन इस्तेमाल ये है कि इंसान अपने रब को पहचाने, क्योंकि ये चीज़ जानवर नहीं कर सकते।
बिल्कुल,
देखिए जानवर भी खुदा कहता है कि हर शय जो मौजूद है वो खुदा का जिक्र करती है, लेकिन वो जो शय है वो फिक्स तरीके से करती है, उन्हें फोर्स किया गया है एक तरीके से करने। देखिए जब इंसान पैदा होता है तो खुदा ने उसके अंदर दो कैपेसिटी रखी है। इंसान को खुदा ने कहा है कि अगर तुम अपनी पॉजिटिव स्किल्स को इस्तेमाल करोगे तो तुम आगे बढ़ते रहोगे। अब अगर तुम आगे बढ़ते हो तो फरिश्तों से भी तुम आगे बढ़ जाओगे, और अगर तुमने अपनी नेगेटिव स्किल्स को इस्तेमाल किया और एनिमलिस्टिक स्किल्स को इस्तेमाल किया तो तुम जानवर से भी बदतर हो जाओगे। कुरान मजीद में कि खुदा कहता है कि तुम्हारी मिसाल गधे जैसी है ना, ये जानवर जैसी मिसाल दिया खुदा ने। क्यों दिया? क्योंकि इंसान जो है, इंसान के अंदर, इंसान अलग अलग उसके अंदर एस्पेक्ट्स है इंसान के अंदर जो उसको एनालाइज करने की ज़रूरत है। उसको कट शॉर्ट करते हुए पॉइंट ये कि हम लोग अब जब अपनी नफ्स को पहचानना चाहते हैं तो ये पहचानेंगे कि हम एक जिस्म है, एक रूह। जिस्म हमारे और जानवर के बीच में मुश्तरक है। जिस्म को अगर हमने एक्सेलेंस पे पहुंचाया तो कोई कमाल नहीं किया, क्योंकि जानवर लोगों ने ये काम ऑलरेडी कर चुका है।
बिल्कुल,
इंसान हकीकत में वो इंसान है जो अपनी रूह को कमाल तक पहुंचा सके। यानी खुदा ने इंसान को पैदा किया ताकि इंसान अपनी रूह को कमाल तक पहुंचा सके। देखिए जब हम लोग इबादत की बातें करते हैं तो रिवायतों में है कि इबादत गुजार की तीन किस्में होती हैं। कुछ इबादत गुजार होते हैं जिनको रिवायतों में कहा गया है, छठे इमाम से और मौलाए कायनात से, दोनों से रिवायतें हैं कि कुछ लोग जो हैं उनको स्लेव की इबादत बताई गई है। स्लेव यानी एक ग़ुलाम की इबादत। एक ग़ुलाम क्यों इबादत करता है? वो डर के इबादत करता है, खौफ की वजह से इबादत करता है। खौफ है कि अगर मैं रोज़ा नहीं रखूँगा तो क्या होगा, खुदा जहन्नम में जला देगा। मैं अगर रोज़ा नहीं रखूँगा तो क्या होगा, खुदा मुझे अज़ाब देगा। तो ये खौफ है, डर है, अब इस डर की वजह से इबादत करी जा रही है। दूसरी तरफ से आके हम देखते हैं कुछ लोग इबादत करते हैं जिनको, जो बिजनेसमैन होते हैं, रिवायतों के वर्ड है ट्रेडर की इबादत, यानी बिजनेसमैन की इबादत। इन्हें क्या है, इन्होंने सुना है कि अगर मैं एक रोजे रखूंगा या एक तस्बीह पढ़ूंगा तो खुदा कयामत में इतने मुझे रिवॉर्ड्स देगा, तो वो रिवॉर्ड्स के लिए वो इबादत करते हैं। ये सेकेंड लेवल ऑफ इबादत है जिसे ताजिर की इबादत कहते हैं, बिजनेसमैन की इबादत कहते हैं। थर्ड लेवल ऑफ इबादत क्या है? थर्ड लेवल ऑफ इबादत ये है कि खुदा को लायक इबादत समझ के इबादत करें।
आसान,
यानी ये, और फिर मासूम फरमाते हैं ये एक आज़ाद इंसान की इबादत है और खुदा को आज़ाद इंसान की इबादत पसंद।
बिल्कुल,
यानी यहाँ पर मासूम आके बता रहे हैं कि अहले बैत टीवी, अहले बैत चैनल है, अहले बैत का रास्ता क्या है, मौलाए कायनात का रास्ता है। मौलाए कायनात कैसी इबादत कराना चाह रहे हैं हमें? मौलाए कायनात कह रहे हैं कि तुम जब इबादत करो एक आज़ाद इंसान की इबादत करो। रिवायतों में है कि इमाम फरमाते हैं कि अगर मेरे और खुदा के दरमियान के पर्दों को हटा दिया जाए, क्या कह रहे मौलाए कायनात, मेरे और खुदा के दरमियान के पर्दों को हटा दिया जाए, अली के यकीन पर फर्क नहीं पड़ेगा। यानी ये यकीन है मौलाए कायनात को کہ خدا رب ہے, خدا مالک ہے, خدا خالق ہے, خدا رزاق ہے, خدا, یعنی خدا کی ذات پہ وہ یقین کے مرحلے پہ مولا کائنات کہ کہہ رہے پردے بھی ہٹ جائیں تو مجھے فرق نہیں پڑے گا.
بالکل. اور میرے خیال میں جو یہ مہینہ ماہ رمضان المبارک کا, اس میں یہ اس طرح کی عبادت کرنے کے لیے ایک خاص مہینہ جس میں اللہ تعالیٰ نے قرآن کو نازل کیا. قرآن کی ابھی ہم اس انشاءاللہ اس ٹاپک پہ بھی آئیں گے, قرآن اور عبادات کے حوالے سے بھی.
جی,
ابھی آپ بتا رہے ہیں کہ عبادات کی آپ نے تین اقسام کا جو ہے وہ ایک خلاصہ دے دیا. تو ماہ رمضان المبارک جو ہے وہ ان عبادات کے حوالے سے بہت ہی خاص مہینہ, ٹھیک ہے, ان میں ہم اپنے نفس پہ کام کر سکتے ہیں, ٹھیک ہے. پھر ہم آگے بڑھ کے عبادات کو اچھے سے اچھے طریقے سے بجا لا سکتے ہیں, تاکہ ہم جس طرح بات کریں کہ خدا سے مین مقصد ہمارا خدا کے قریب ہونا, ٹھیک ہے, خدا سے جتنا قرب تن اللہ, جتنی ہم یہ سوچ
کے
قریب ہونے کی عبادت کرنی ہے, ٹھیک ہے, نیت پہ. یعنی کہ
خود یہ ایک سوال ہے سلمان بھائی کہ خدا سے قریب ہونے کا کیا مطلب ہے, یعنی اگر ہم کہیں گے خدا سے قریب ہونا چاہتے ہیں, نہیں قریب فزیکل
اور اسپریچول, یہ
ہاں, یعنی اگر ہم کہتے ہیں قریب تو خدا کہیں رہتا ہے جو ہم قریب ہوں گے خدا سے؟ یہ خود ایک کوشچن ہے جو انشاءاللہ ہم لوگ اس کو ڈسکس کریں گے کہ قریب ہونے کا مطلب کیا ہے, یعنی خدا سے قربت کا مطلب کیا ہے. خدا سے قریب ہونا آیا فزیکل معنی میں, جب ہم فلسفی ڈسکس کریں گے کہ مثلا یہ زمان کی بات ہے, یہ کوئی مکان کی بات ہے, ٹائم کی بات ہے, پلیس کی بات ہے, کہاں کی بات ہے یہ خدا سے قریب ہونا. دیکھیں ہم لوگوں کو خدا نے بنایا ہے, خدا کی صفتیں ہیں, اور خدا چاہتا ہے کہ انسان کمال تک پہنچے. خدا خود کمال ہے اور خدا کمال سے محبت کرتا ہے. خدا خود حسن ہے, خدا حسن سے محبت کرتا ہے. خدا خود زیبائی ہے, خدا زیبائی سے محبت کرتا ہے. خدا کیا چاہتا ہے کہ انسان کمال تک پہنچے. ماہ مبارک رمضان میں ہم دیکھتے ہیں خدا رحیم ہے. خدا کے بندے کو کیسا ہونا چاہیے؟ رحیم ہونا چاہیے. جتنا ہم اپنے اندر رحمت کو بڑھا لیں گے ہم اتنا خدا کے قریب ہوتے چلے جائیں گے. خدا کریم ہے. خدا کے بندوں کو کیسا ہونا چاہیے؟ کریم ہونا چاہیے.
اور یہ منتھ جو ہے اس پہ اس طرح کی پریکٹس کے لیے ایک بہت سوٹیبل جو ہے وہ منتھ.
تو یہ منتھ کے اندر ہم کیا کریں, اپنے رب کو پہچانے کہ میرا رب کتنا اچھا ہے, میرا رب کتنا کریم ہے. دیکھیں ہم لوگوں کی ایک مشکل یہ ہے کہ ہم ایک بہت امپورٹنٹ اور بہت اچھا پوائنٹ ذہن میں آیا جو آپ سے شیئر کرنا چاہتا ہوں ویور سے بھی, کہ قیامت میں خدا جو ہے بندوں سے ویسا حساب کرے گا جیسا بندے دوسرے بندوں کے ساتھ حساب کرتے ہیں. یعنی کیا؟ یعنی آپ اور میں اپنے ایک جونیئر اسٹاف کے ساتھ یا کوئی ہم سے کمتر ہے, ہم اس کے ساتھ کیسا بیہیو کرتے ہیں؟
بالکل.
آیا ہم انہیں رحمت سے پیش آتے ہیں اس کے ساتھ؟ آیا شفقت سے پیش آتے ہیں, محبت سے پیش آتے ہیں, یا ایٹیٹیوڈ دکھاتے ہیں؟ اگر ہمارے سامنے کوئی ایک چھوٹی سی غلطی کر دے ہم اسے معاف کر دیتے ہیں یا آخر تک لڑنا چاہتے ہیں؟ اگر ہم معاف کر دیتے ہیں تو یہ توقع رکھیں گے خدا بھی قیامت میں ہمیں معاف کرے گا انشاءاللہ. اور اگر ہم دوسروں کے ساتھ یہ ایٹیٹیوڈ رکھتے ہیں کہ ذرا سی بھی کسی نے غلطی کیا تو میں معاف نہیں کروں گا, میں ایک دم نہیں. کچھ لوگ ہوتے ہیں کہ مثلا آئی ایم ویری پرٹیکولر اباؤٹ مائی اکاؤنٹس, یا یعنی میں بہت اسٹرکٹ ہوں, میرے ساتھ کوئی اچھا رہے گا تو میں اچھا رہوں گا, برا رہے گا تو برا رہوں گا. یعنی یہ ایٹیٹیوڈ ہوتا ہے, رحمت کا ایٹیٹیوڈ نہیں ہوتا ہے. ماہ مبارک رمضان ہے کہ خدا رحیم ہے, خدا کریم ہے, تم خدا کے بندے ہو, لوگوں کے ساتھ رحمت سے پیش آؤ. ہاں ساتھ میں جو خدا کا دشمن ہے اس کے ساتھ شدت سے پیش آؤ. یعنی اللہ کے بندوں کے ساتھ, انسانوں کے ساتھ, ان کے ساتھ محبت سے, رحمت سے, کرامت سے, شفقت سے پیش آؤ. اور جو اللہ کا دشمن ہے امریکہ اسرائیل, ان کے ساتھ شدت سے. کیوں؟ کیونکہ اللہ کے دشمن ہے.
بالکل.
اچھا یہ نہیں کہہ رہے کہ ہر انسان جو ہے وہ اللہ کا دشمن ہے جو امریکہ میں رہتا ہے, نہیں ایسا نہیں ہے. وہ جو اللہ سے دشمنی کرتے ہیں, اللہ کے دین سے دشمنی کرتے ہیں, مظلوموں پر ظلم کرتے ہیں, ان کے ساتھ ہم شدت سے پیش آتے ہیں. باقی بقیہ تمام انسانوں کے ساتھ ہمارا رویہ جو ہے, جو مولا کائنات نے مالک اشرت مالک اشتر کو کیا کہا تھا کہ تمہارے کچھ لوگ ہیں جو تمہارے دین میں تمہارے بھائی ہیں اور کچھ لوگ ہیں جو انسانیت میں تمہارے بھائی ہیں. تو ہم لوگ پورے انسانیت کو یہی پیغام دینا چاہتے ہیں, محبت کا, رحمت کا, کرامت کا.
بالکل. رمضان المبارک کا تو مہینہ بھی ایسا ہی ہے کہ جس میں محبت, بھائی چارہ اور مختلف حوالوں سے جو ہے وہ جس طرح کے ہمسایوں کے ساتھ جس طرح جو سلوک کرنے کا کہا گیا ہے,
نیبرز کے ساتھ
رمضان المبارک میں.
جی ساری اسلامی تعلیم جو ہے वो माह रमजान में हम लोगों को कोशिश करना चाहिए,
अप्लाई करने
उसको
की कोशिश करनी,
प्रैक्टिस करें। देखिए वंस अगेन मैं एक चीज वापस कह दूं कि ये जहन में आएगा कि नहीं पॉसिबल नहीं है, मैं बार बार ये कहूंगा कि नहीं पॉसिबल है, आप मैं कहता हूं आप 70 बार अपने आप से कहें कि पॉसिबल है, क्योंकि शैतान का काम ये है कि शैतान आपको ये कहे कि पॉसिबल नहीं है। अल्लाह के बंदों का काम है कि अल्लाह अगर मदद करने वाला है तो कोई भी चीज इम्पॉसिबल नहीं है। देखिए जिहाद बिन नफ्स का एक एग्जांपल देना चाहता हूँ कि इससे सारी चीज़ें वाजे हो जाएं। इमाम खुमैनी रिजवानुल्लाह ताला एक किताब है चहल हदीस 40 हदीस, उसके अंदर एक चीज़ को बयान करते हैं। इमाम फरमाते हैं कि आप ऐसे इमेजिन करें कि हमारा जिस्म एक जागीर है, एक जागीर है, दो फौजों का इस पर हमला है। एक फौज क्या है? अल्लाह की, एक फौज
शैतान की।
खुदा ने हमें चॉइस दी, इख्तियार दिया, हमें जो सारा हमारा सारा प्रॉब्लम है जो चॉइस का है।
चॉइस का
अगर शैतान अगर मतलब जानवर होते चॉइस नहीं होती, हमको खुदा ने चॉइस दी। चॉइस देके क्या कहा? चॉइस देके कहा देखें ये अल्लाह की फौज है, ये शैतान की फौज है, तुम्हारा जिस्म जागीर है, दोनों की जंग है, दोनों चाहते हैं आपके जिस्म पे आपकी नफ्स पे कब्जा कर लें। आपको चॉइस दी खुदा ने कि आप ये अल्लाह की फौजों के हवाले कर दें अपने जिस्म को और अपनी नफ्स को, या शैतान के हवाले कर दें। अगर आपने खुदा की फौजों के हवाले कर दिया तो आपका पूरा का पूरा जिस्म हिजबुल्लाह बन जाएगा, आप अल्लाह के हिज्ब बन जाएंगे, आप पार्टी ऑफ अल्लाह बन जाएंगे, आप खलीफतुल्लाह बन जाएंगे।
बिल्कुल,
यानी क्या किया आपने? आपने अपनी मर्जी को अल्लाह की मर्जी के आगे दे दिया,
और खुदा की जो सारी सिफात है
जी उनको वो तुमने अपना ली,
अपना ली।
देखें हमारे सामने दो चॉइस रहती है, एक मेरी मर्जी, एक अल्लाह की मर्जी। मैंने अगर अपनी मर्जी को कुर्बान कर दिया अल्लाह की मर्जी के आगे, अल्लाह बहुत करीम है। देखें अल्लाह बहुत करीम है, अल्लाह कहता है अरे मेरे बंदे तू अपने लिए मेरी मर्जी, तू अपनी मर्जी को मेरे लिए कुर्बान करता है, मैं तुझे अपनी मर्जी को तेरे हवाले कर देता हूँ। जो अल्लाह के बंदे होते हैं अल्लाह की मर्जी उनके पास होती है, इसलिए अहले बैत इस सफर में कमाल पे पीक पे जो है वो अहले बैत है।
बिल्कुल,
जिन्होंने अपनी कामिलन अपनी मर्जी को खुदा के हवाले कर दिया था, खुदा ने भी पलट के अपनी मर्जी को अहले बैत के हवाले कर दिया। लेकिन इसके दरजात हैं, जो नीचे हैं वो औलिया हैं, उरफा हैं, उलमा हैं, इनके पास
और
भी।
इसी से अगर अहले बैत को यानी एज ए फॉलोअर अगर हम सोचते हैं कि हम उन जैसा तो यानी कि अगर नहीं कर सकते, ठीक है, एज ए फॉलोअर हमारी क्या जिम्मेदारी है कि हम लीस्ट जो यानी कि अगर एक उनका फॉलोअर है वो कह रहा है कि देखें अहले बैत जैसा मैं नहीं कभी हो सकता, लेकिन उनके फॉलोअर्स की क्या जिम्मेदारी है कि वो माह रमज़ानुल मुबारक में अभी हम तैयारी के हवाले से बात कर रहे हैं अपना यानी कि एक मैं आपसे सवाल करना चाहूँगा स्केड्यूल के हवाले से क्या मोमिन की जिम्मेदारी होनी चाहिए?
जी देखिए इसमें एक पॉइंट मैं पहले आपको आपके साथ डिस्कस कर लूँ जो बहुत इम्पॉर्टेंट है कि अहले बैत अलैहिस्सलाम को कुरान ने खुदा ने उसवा बोल के बुलाया है, उसवतुल हसना, कहा है कि रसूल तुम्हारे लिए रोल मॉडल है।
बिल्कुल,
अगर आपको कोई एक ऐसा रोल मॉडल दिखाया जाए जिसके जैसे आप नहीं हो सकते तो आप कहेंगे हमारा मेरा रोल मॉडल है ये?
नहीं, बिल्कुल
समझ रहे।
बिल्कुल,
खुदा ने रोल मॉडल बना के बताया, उनके दर्जे पे हम नहीं पहुंच सकते, उनके दर्जे पे हम नहीं पहुंच सकते, वो जो दर्जे पे मसलन खुदा ने जो उनको दर्जा दिया है वो लेवल पे हम नहीं पहुंच सकते, लेकिन ये जुमला कि हम उन जैसे नहीं हो सकते ये जुमला उस आयत के मुखालिफत कर रहा है कि वो खुदा कह रहा है कि मैं इनको बनाया हूँ रोल मॉडल तुम्हारे लिए ताकि तुम इन्हें देखो इन जैसा बनने की कोशिश करो।
कोशिश करो,
ये मैं नहीं कह रहा हूँ कि उन जैसा बन जाएंगे, लेकिन हमारी कोशिश वैसी होना चाहिए। एक आलिम दीन थे, उन्होंने बहुत बड़े आलिम दीन थे, उन्होंने अपने बच्चे से पूछा कि आप कैसे आप क्या बनना चाहते हैं? खुदायतुल्ला थे, मर्जे तकलीद थे, सब कुछ थे। उन्होंने कहा मैं आप जैसा बनना चाहता हूँ, तो कहा कि उन्होंने पलट के कहा कि आप कुछ नहीं बन सकते, आप कुछ नहीं बन सकते, आप जाएं। उन्होंने कहा कि मैं इमाम सादिक बनना चाहता था, तो वहां तक नहीं पहुंच सका तो यहां तक पहुंचाऊं, लेकिन तूने गोली इतना छोटा बनाया कि मेरे जैसा बनना चाहता, तू क्या बनेगा? कुछ भी नहीं बन पाएगा। समझ रहे?
बिल्कुल समझ।
यानी हमारे लिए अहले बैत मसलन उलमा के बारे में तारीफ जो करी जाती है, उलमा के बारे में ये बयान किया जाता है कि उलमा वो होते हैं अहले बैत जैसे जहाँ कदम रखते थे, मसलन रिवायत अस्हाब के बारे में शायद गालिबन حضرت سلمان فارسی کے بارے میں کہ حضرت سلمان فارسی اہل بیت کے جب پیچھے چلتے تھے امام علی کے تو پاؤں نہیں رکھتے تھے, ویٹ کرتے تھے, جہاں پر امام علی پاؤں اٹھاتے تھے اور ان کے پاؤں کا نشان ہوتا تو کوشش کرتے تھے کہ اس پر پاؤں رکھیں, یعنی اس طریقے سے سنسیئرلی فالو کریں,
فالو کریں.
اہل ہمارے علماء ہم کو اگزامپل دیتے ہیں کہ ہمیں اہل بیت کو اسی طریقے سے فالو کرنا چاہیے.
بالکل,
یہ پہلے سے ہی اگر ہم نے ہار مان لی کہ مثلا ہم تو ان جیسے نہیں ہو سکتے, ہم تو ان کو فالو نہیں کر سکتے, تو مثلا یہ کیسے ہم لوگ آیا ان کی نعوذ باللہ توہین نہیں ہے کہ ہم ان کو کہیں کہ آپ فالو کرنے لائق نہیں ہیں, نعوذ باللہ الٹے الفاظوں میں اگر ہم پلٹ کے کہیں کہ آپ فالو کرنے جیسے نہیں ہیں. ایسا تو نہیں ہے, اہل بیت علیہ السلام کو خدا نے بھیجا ہے, ہمارے لیے اسوہ ہے, ہمارے لیے رول ماڈل ہے. پیرللی اس چیز کو بھی کلیئر کر دوں کہ ان کو ان کا جو لیول خدا نے ان کو دیا ہے وہ لیول تک عام انسان کے لیے پہنچنا ناممکن ہے, لیکن ہاں وہ ہمارے لیے رول ماڈل ہے, یہ اپنی جگہ مسلم. دوسرا پوائنٹ آپ کا کوشچن میں یہ تھا کہ مثلا ہم لوگ اپنی زندگی کو کیسے اسکیڈیول کریں. دیکھیں ماہ رمضان میں کچھ اسکیڈیولس تو بہت کلیئر ہیں, ایک اسکیڈیول یہ ہے کہ سحری کا اور ایک اسکیڈیول یہ ہے ایک افطار کا. افطار کا تو بولنے کی ضرورت نہیں ہے کیونکہ وہ یہاں پر ماشاء اللہ روزے بھی 18-18.5 گھنٹے کے ہوتے ہیں تو اس وقت تک پہنچتے ہیں. لیکن ایک چیز ہے کہ خدا جب انسان کو انسان کی جسم کے اندر یہ کیپیسٹی ہے کہ جیسے انسان روزہ رکھنا شروع کرتا ہے اس کی جسم ایڈجسٹ کرتی ہے,
اور ایک حوالے سے میرے خیال میں یہ یو کے اور یورپ میں رہنے والوں کے لیے یہ وہ زیادہ جو ہے وہ خدا سے قرب حاصل کرنے کا ذریعہ
آسان بہت اچھا گھنٹے کا روزہ, یعنی زیادہ وقت روزہ رکھنے میں زیادہ اللہ کی عبادت کر رہے ہیں اور اللہ کی قربت کے اپورچونیٹی بھی زیادہ ہے. پلس یہ کہ جب ہم بھوکا رہتے ہیں تو بھوکا رہنے میں ہم لوگ زیادہ اللہ کی طرف توجہ بھی کر سکتے ہیں. ایک روایت آپ کے ساتھ شیئر کرنا چاہتا ہوں میں. دیکھیں ایک روایت ہے رسول سے, رسول فرماتے ہیں, کیونکہ بھوک کی بات کے لیے تو میں چاہ رہا تھا اس روایت کو بھی یہاں پر, کہ رسول فرماتے ہیں دا ون ہو ٹالریٹس مور ہنگر ایز ویل ایز پونڈرز ڈیپلی اباؤٹ اللہ ایز کمپیئرڈ ٹو ادرز ول بی اسائنڈ ہائر ایگزلٹڈ پوزیشن بیفور دیئر لارڈ آن دا ڈے آف ججمنٹ. کیا کہنا چاہتے ہیں رسول خدا, رسول خدا فرمانا چاہتے ہیں کہ جو لوگ روزہ رکھتے ہیں, بھوکے رہتے ہیں, خالی پیٹ اللہ کی طرف توجہ کرتے ہیں, یعنی دیکھیں روزہ ہے, بھوک لگ رہی ہے, اور اس وقت بہت بار کیا ہوتا ہے کہ ہم لوگ زبان سے تو ذکر کر رہے ہوتے ہیں اللہ 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 اکبر اللہ اکبر سبحان اللہ سبحان اللہ, لیکن ہمارا ذہن میں اللہ نہیں ہوتا ہے. لیکن امپورٹنٹ سب کچھ توجہ کے اوپر ہے, خدا کے اوپر کانسنٹریٹ کرنے کے اوپر.
قرب کی بات آ جاتی ہے,
یعنی جتنا آپ اللہ سے محبت سے, یعنی دیکھیں جو بھی عمل مستحب ہے, جو بھی عمل مستحب ہیں وہ حب سے ہیں, یعنی جو اس کا روٹ ورڈ ہے حب, محبت سے ہیں, یعنی ہم لوگوں کو وہ عمل محبت سے کرنے کی ضرورت ہے. رسول خدا یہاں فرماتے ہیں جو بھی انسان روزہ رکھتا ہے خالی پیٹ اللہ پر توجہ کرتا ہے, اللہ پر کانسنٹریٹ کرتا ہے, اللہ اسے قیامت میں ایک ایگزلٹڈ پوزیشن, ایک ہائر پوزیشن عطا کرے گا. یعنی دیکھیں کتنی فضیلت ہے اس کے اندر کہ خدا کا میں نے روزہ رکھا ہے, خدا روزہ رکھنے کے بعد صرف میں توجہ کر رہا ہوں, چند لمحہ بیٹھ کے میں توجہ کر رہا ہوں خدا کی ذات کے اوپر. یعنی ہمارے یہاں ہے نا کہ اماموں سے روایت ہے کچھ لمحے کی عبادت کئی سالوں کی عبادت سے, کچھ لمحے کی فکر کئی سالوں کی عبادت سے افضل ہے. ہمارے یہاں یہ خوب یہ ماہ رمضان میں اور زیادہ اس کی فضیلت ہے کہ بیٹھیں فکر کریں.
اور روزے کے بارے میں تو خدا تعالیٰ نے یہ بھی ارشاد فرمایا کہ اس کا جو اجر ہے
جی
وہ یعنی کہ صرف خدا نے اپنی تک جو ہے وہ محدود کر لیا, اس کا اجر صرف خدا دے گا خدا, اور اس کو پتا ہے کہ کیا اس دن ملنے والا.
حسن بہت اچھا پوائنٹ ہے, یعنی خود یہ آیت اللہ جوادی عاملی اپنی کتاب میں فرماتے ہیں, وہ فرماتے ہیں کہ اس کے کوئی ایسی عبادت نہیں ملتی ہمیں, مثلا کوئی ایسی عبادت نہیں ملتی جس کے اندر خدا یہ کہے کہ اس کا اجر صرف میں ہوں گا, یہ صرف میں بتاؤں گا. یعنی اس کا خدا نے کوئی بھی ایسی عبادت نہیں رکھی ہے.
اور ابھی جو آپ نے ایکزالٹیڈ وہ جو پوزیشن کا ابھی ذکر کیا ہے تو اس سے ابھی یعنی کہ وہ پتہ لگ رہا ہے کہ خدا نے اپنے ذمہ جو ہے وہ اس کا اجر لے لیا.
جی ہاں, بہت ہی عظیم عبادت ہے. لیکن ونس اگین میں یہی کہنا چاہوں گا کہ آپ نے جیسے کہا تھا کہ امام علی علیہ السلام جب دین سمجھانا چاہتے ہیں, دین میں کہتے ہیں پہلی چیز معرفت ہے, سمجھ کے کریں.
بالکل,
یعنی یہ پورا جو ہمارا سیشن ہے, یہ پورا جو پروگرام ہے, اس کے اندر میں اگر کوئی چیز آپ سے ریکویسٹ کرنا چاہوں گا, ہمارے ویورز سے, ہمارے بھائیوں سے, ہماری بہنوں سے اور ہمارے سینئر سے, وہ میں یہ ریکویسٹ کرنا چاہوں گا کہ آپ لوگ دین کے اندر آ کے گہرائی سے سوچنے کی کوشش کریں. مولا کائنات کا ایک جملہ ہے, کہتے ہیں گو ڈیپ ان نالج سو دیٹ یور مائنڈز اوپن اپ, آپ علم کی گہرائی میں جائیں تاکہ آپ کے ذہن کھل جائیں, علم کی گہرائی میں جائیں تاکہ آپ کے ذہن کھل جائیں. دوسری جگہ فرماتے ہیں اول الدین معرفتہ, یعنی دین میں سب سے پہلی چیز معرفت
ہے.
نہیں, انسان کو جیسے ہی معرفت ہوتی جائے گی, انسان پہچانتا جائے گا چیزوں کو, ویسے ہی اس سے زیادہ استفادہ کرنے لگے گا. اگزامپل دیتا ہوں, ایک زمانہ تھا جب پانی کا استعمال صرف پینے کے لیے ہوتا تھا, انسان کو پانی کی معرفت اتنی تھی, اتنا ہی پہچانتا تھا پانی. آج پانی دیکھیں کہاں کہاں نہیں استعمال ہو رہا ہے, پانی سے الیکٹریسٹی جنریٹ ہو رہی ہے, پاور جنریٹ ہو رہا ہے, پانی سے کیا کیا نہیں ہو رہا ہے.
بالکل.
کیوں؟ پانی کی معرفت جیسی انسان کی بڑھتی گئی, پانی سے انسان استفادہ بھی جو ہے وہ بڑھاتا گیا. ایک اور اگزامپل دیتا ہوں تاکہ ہمارے جو ویورس ہیں ان کے ذہن میں کلیئر ہو جائے. مثلا ایک انسان ہے, اس کو ایک آپ ٹی وی گفٹ کریں, یہ کسی کو اگر کوئی ٹی وی اگر گفٹ کرتا ہے تو ٹی وی کے اندر ایچ ڈی فنکشن ہے, ابھی نیا نئی ٹی وی ایچ ڈی ہے. یہ بیچارے کو نہیں پتا, معرفت نہیں اسے ایچ ڈی کیا کہتے ہیں اور ایچ ڈی کا بٹن کیا ہوتا ہے, ریموٹ کیا ہوتا ہے, اسے نہیں پتا. ایک گاؤں دیہات سے آیا ہے, آپ اس کو یہ ٹی وی دے دیں, یہ ٹی وی سے استفادہ کر سکتا ہے؟
بالکل
نہیں کر سکتا ہے. یا آپ ایک ہیوی گیجٹ لے لیں, کیمرہ لے لیں اچھا والا, لیٹسٹ ٹیکنالوجی والا, وہ ایک عام آدمی کو دے دیں, کہیں کہ یہ لیٹسٹ ٹیکنالوجی کا گیجٹ ہے اور یہ اور وہ. یا اس کو اور ایک ایگزامپل دے دوں, ایک کمپیوٹر ہے جس کے اندر مثلا لیٹسٹ ٹیکنالوجی کا کمپیوٹر ہے, ساری چیزیں اس کے اندر, ریم بھی پرفیکٹ ہے, ڈسک بھی, یہ ساری چیزیں پرفیکٹ ہیں اس کے اندر. آپ لے کے جائیں ایک عام آدمی کو, کہیں کہ مثلا دیکھیں یہ لیپ ٹاپ میں یہ فیسلٹیز ہے, یہ لیپ ٹاپ میں کچھ پتہ ہی نہیں چلے گا اسے, ہے نا. کیوں؟ کیونکہ اس کو اس لیپ ٹاپ کی معرفت نہیں ہے. اسی طریقے سے اگر ہم عبادت کو سمجھنا چاہتے ہیں, آیت اللہ بیجت فرماتے ہیں کہ اگر بادشاہوں کو پتہ چل جائے کہ عبادت میں کتنا مزہ ہے اور عبادت میں کتنا لطف ہے, تو اپنی بادشاہت چھوڑ کے عبادت کریں. آپ دیکھیں آیت اللہ بیجت عبادت کرتے ہیں, تو آیت اللہ بیجت ایک دو رکعت نماز کے اندر کتنا گریا کرتے ہیں.
بالکل,
ہم بھی وہی نماز پڑھتے ہیں. دیکھیں یہ عرفا یہ کوئی الگ کام نہیں کرتے ہیں, وہی کرتے ہیں جو ہم اور آپ کرتے ہیں, لیکن اسے صحیح سے کرتے ہیں. ہم لوگ کیا کریں, ہم لوگ بھی وہی کریں, وہی روزہ رکھیں, وہی نمازیں پڑھیں, لیکن اسے صحیح سے پڑھیں.
لیکن پرابلم یہ کہ ہم جو ہیں بشمول ہم سب کے ایک فارمیلٹی سمجھ کے کر رہے ہوتے ہیں. میرے خیال میں پورے رمضان کو جو ہے
جی
کہ وہ ایک تو ہم مسلمان کے گھر میں پیدا ہو گئے
جی,
ٹھیک ہے, اور رمضان کا مہینہ آئے گا, ہم کو روزے رکھنے ہیں
جی,
ٹھیک ہے, کیونکہ باہر دوستوں میں بھی بیٹھنا ہے, اگر ویسے کھاؤں گا تو وہ کہیں گے کہ روزہ نہیں رکھا, ٹھیک ہے, پھر افطاری کے ٹائم افطاری بھی کرنی ہے. تو اس طرح کی پہلے ہم یہ ڈسکس کر چکے ہیں,
سارے پوائنٹ ڈسکس کر چکے ہیں. دیکھیں ہمارا جو ہدف ہے یہ ڈسکشن کا, وہ یہی ہے کہ ہم لوگ عبادت جو ہے ماہ رمضان کی وہ سمجھ کر کریں, تاکہ کم کریں زیادہ بینیفٹ اٹھائیں.
لیکن
شیڈیول کی بھی بات ہو رہی تھی جو ہم لوگ, میں چاہ رہا تھا اس پہ بھی ایک پوائنٹ ٹچ کر دوں, کیونکہ بات ابھی آئی گئی ہے کہ ماہ رمضان میں کیا کریں. پہلی چیز, عمل چھوٹے کریں, توجہ زیادہ کریں.
بالکل,
اکثر لوگ آپ کو یہ کہیں گے کہ آپ زیادہ پڑھیں,
اور ابھی تو یہ ٹرینڈ بن گیا کہ وہ 30 سپارے ختم کرنے ہیں 30 دنوں میں
جی,
تو وہ کچھ لوگ تو بس ایک سپارہ دن میں ختم کریں گے اور بالکل جی. اس کی ٹرانسلیشن
اور... جو لوگ کرنا چاہتے ہیں خدا ان کے اس ہر عبادت کو قبول کرے. مثلا ہم کسی کی توہین نہیں کرنا چاہتے ہیں. جو لوگ مثلا ماہ رمضان میں قرآن کو ختم کرنا چاہتے ہیں, قرآن کو ختم کریں, قرآن پڑھنے کا ثواب ہے, یعنی خالی قرآت کرنے کا بھی ثواب ہے,
بالکل
اس میں مشکل نہیں ہے. لیکن اصل قرآن آیا تھا ہدایت کے لیے, ہدى للمتقین. قرآن کیوں آیا تھا؟ قرآن کہتا ہے میں ہدایت کرنے کے لیے, تو خود قرآن ہدایت خود کہہ رہا ہے. قرآن مبین کہتے ہیں ہم لوگ. مبین یعنی کیا؟
قرآن تو جو میں آپ کی بات کاٹ رہا ہوں کہ وہ تو نازل عربی زبان میں, عربوں پہ ہوا
جی,
ان کی اپنی زبان میں
جی. قرآن کو ایک ہی ڈسکشن ہے, یعنی مثلا ایک مجھے یاد ہے ایک عالم دین کا کوشچن آنسر سیشن, تو ان کو کسی نے فون کر کے پوچھا کہ ہمارا بیٹا جو ہے ہم انہیں کہتے ہیں قرآن پڑھیں تو وہ ترجمہ پڑھتا ہے, ٹھیک ہے, وہ ترجمہ پڑھتا ہے, تو آپ اسے بتائیں کہ نہیں ترجمہ نہیں پڑھنا چاہیے, قرآن پڑھنا چاہیے. تو انہوں نے بہت اچھا جواب دیا, انہوں نے کہا کہ قرآن بھی پڑھے ترجمہ بھی پڑھے, قرآن ثواب کے لیے پڑھے, ترجمہ سمجھنے کے لیے پڑھے,
ہدایت کے لیے.
یہ قرآن ہدایت کی کتاب ہے, تو اس سے ہدایت لینا ہے ہمیں. اب میں جب پڑھ رہا ہوں اور مجھے سمجھ نہیں آ رہی ہے تو میں کیسے ہدایت لوں گا؟ دیکھیں کچھ اس کے اسپریچول ایسپیکٹس ہیں کہ مثلاً قرآن ہم سے بات کرتا ہے, قرآن ہماری ہدایت کرتا ہے. صرف अगर हम पढ़ते हैं तो कुरान से इंसान का रिश्ता होता है, कुरान से इंसान का जितना रिश्ता मजबूत होता है, ये सब अपनी जगह पर है, मुसल्लम है, मैं इसको डिनाई नहीं कर रहा हूँ, लेकिन बेहतरीन चीज़ क्या है, जैसे हम लोगों ने सारा डिस्कशन किया था, मारिफत, पहचानना, हकीकत को पहचानना, ताकि जब हम लोग हकीकत को पहचान सकेंगे ताकि तो हम लोग बेहतरीन तरीके से
इबादत को पहचान के मारिफत के साथ करेंगे, ठीक है।
माहे रमजान बंदगी का महीना है, है ना,
बिल्कुल
बंदगी का महीना है, बंदा बनना है, बंदा बनना है, कैसे पता, कैसे पता चलेगा हमें बंदा कैसा होता है, एक है कि हमारा दिल कहे कि ऐसा बंदा होता है तो हम ये करें, एक है कि नहीं दिल नहीं कहे, कुरान कहे, रसूल कहें और अहले बैत कहें, है ना,
बिल्कुल।
बंदगी का तरीकेकार कौन बताएगा, हमें कुरान बताएगा। हम लोग यानी माह रमज़ान की फजीलतों में फजीलत ये है कि खुदा ने इसमें कुरान मजीद को नाजिल किया है, और कुरान मजीद जो नाजिल हुई है हिदायत की किताब है, अगर कुरान मजीद को हम पढ़ें और हिदायत नहीं हासिल करें, बहुत ही ताज्जुब की जगह है। तो हमारी एडवाइस ये होगी यानी कुछ चीज़ों में,
यानी अभी आपने जो पॉइंट का वो बड़ा यानी कि इम्पोर्टेंट पॉइंट के इबादत कम और तवज्जो ज्यादा,
हाँ यानी मैं इसको यानी कम जो मैं कह रहा हूँ, मेरे व्यूअर्स इसको ऐसा नहीं समझे कि मैं
बिल्कुल
यानी कि एक आ रहे हैं कह रहे हैं कि मतलब इबादत कम किया करें, नहीं मैं ये नहीं कह रहा हूँ, मैं कह रहा हूँ कि मसलन देखें कभी कभी ऐसा होता है कि हमारा दिल कर रहा होता है इबादत करने का, ठीक है तो हम इबादत करें, है ना, कभी कभी ऐसा है कि हम सजदे में जाएं, रिवायतों में है कि इबादतों में से बेहतरीन इबादत में से एक इबादत है सजदे में जाएं, सजदे में जाएं खुदा के साथ चंद लम्हे तन्हाई में गुजारें, सजदे में ये होता है कि इंसान ने अपनी तवज्जो को हर मटेरियल चीज़ों से हटा ली होती है और अपनी तवज्जो को और अपने जिस्म का सबसे अजीज़ उसको जो हिस्सा है, यानी देखें आपके अगर माथे पे कोई चीज़ काली लग जाए तो आप उसको रहने देंगे, नहीं रहने देंगे, मट्टी लग जाए रहने देंगे, नहीं रहने देंगे, लेकिन आप अपने इस अजीम हिस्से को, सर को आप खुदा की राह में, खुदा की बारगाह में झुका देते हैं,
बिल्कुल
कितनी अजीम बात है। अच्छा खुदा भी बहुत करीम है, जब तुम सर झुकाते हो तो खुदा बहुत उससे खुश होता है, कहता है देखो, और खुसूसन जवानों के लिए कि रिवायतों में है कि जब जवान बंदा इबादत करता है तो खुदा फरिश्तों से कहता है देखो मेरा जवान बंदा कैसे इबादत कर रहा है, बहुत खुश होता है। और हकीकत में इबादत की जो इबादत का जो मजा है
वो भी जवानी में,
वो जवानी के अंदर है, जब आखिरी वक्त है तब तो रिटायरमेंट पे, यानी तमाम एहतराम के साथ हमारे सीनियर्स के लिए, लेकिन तब तक हमें इंतज़ार नहीं करना है, हमें इबादत का असली मज़ा जो है जवानी में लेना है। लेकिन खुद रसूल अल्लाह के बहुत सारे असहाब जवान थे, खुद रसूल अल्लाह ने जो पहला गवर्नर बनाया मदीने का वो जवान थे,
बिल्कुल
मौलाए कायनात उनके असहाब, उनके असहाब थे, पहले इमाम थे जवान थे, बहुत सारे असहाब थे जो जवान थे। एक एग्जांपल देता हूँ, एक असहाब का बात निकली है तो एक असहाब थे रसूल अल्लाह के, यंग थे, उनकी अभी शादी हुई थी, शादी की रात थी, फर्स्ट नाइट थी उनकी, और उसके बाद सुबह ऐलान होता है जंग हुई, लश्कर बन रहा है जंग के लिए जा रहा है, ये सुबह उठते हैं सुनते हैं कि जंग की, मुझे इस वक्त नाम नहीं याद है असहाब का उनके, लेकिन बहुत ही मारूफ असहाब है, जब इनको पता चलता है जंग के लिए लश्कर बन रहा है तो ये उस लश्कर को तयम्मुम करके ज्वाइन करते हैं, नहीं तो लश्कर छूट जाएगा रसूल अल्लाह का, तयम्मुम करते हैं, गुस्ल नहीं करते हैं, हालत जनाबत में होते हैं, तयम्मुम करके जाके जंग को, जंग में रसूल अल्लाह को ज्वाइन कर लेते हैं, रसूल अल्लाह को जंग में ज्वाइन करते हैं, शहीद हो जाते हैं, शहीद हो जाते हैं, आसमान से बारिश होती है जहाँ पर वो होते हैं,
बिल्कुल,
और ये पूरे भीगे हुए होते हैं, असहाब आके पूछते हैं क्या हो गया, इनकी लाश क्यों भीगी हुई है, तो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि इनके लिए खुदा ने फरिश्ते भेजे थे और फरिश्तों ने आके इनका गुस्ल किया। देखें हुस्न जवानी,
जवानी
जवानी के अंदर शादी, आज शादी हुई है कल वो जाते हैं जंग के मैदान में, खूब ये हज़रत कासिम अलैहिस्सलाम का भी ऐसे ही, हज़रत कासिम अलैहिस्सलाम 13 साल की उम्र है, ये दीन है, ये मोहब्बत है अल्लाह के साथ, इंसान जब अल्लाह से मोहब्बत करता है तो ये मटेरियल चीज़ों से उसका दिल उठ जाता है, क्योंकि अल्लाह से मोहब्बत करता है फिर वो हायर वैल्यूज़ की तरफ जाना चाहता है। हज़रत कासिम अलैहिस्सलाम जब जंग के मैदान में एंटर होते हैं, हज़रत कासिम जंग के मैदान में दुश्मनों को देख के बहुत अजीब चीज़ कहते हैं, हज़रत कासिम फरमाते हैं कि है तुम में से कोई दुश्मन को देख के जो रसूल की सुन्नत की इताअत करने में मुझसे ज्यादा आगे हो,
अहसन
कौन कह रहा है, حضرت قاسم. اور جب حضرت قاسم کی جنگ ہوتی ہے تو حضرت قاسم جنگ میں آگے بڑھتے ہیں, اور جب تیر اور تلوار آتی ہے حضرت قاسم کی طرف تو وہ کہتے ہیں اپنی نفس کو. دیکھیں حضرت قاسم کو ہم لوگوں نے کیا سمجھا, حضرت قاسم کیا شخصیت ہے, حضرت قاسم کیا کہتے ہیں اپنی نفس سے. حضرت قاسم اپنی نفس سے آ کے کہتے ہیں اے نفس ڈرنا نہیں, تیروں کو لے تلواروں کو لے, تیروں بھی لے لے تلوار بھی لے لے, آج کی شب وہ شب ہے جب تجھے حضرت زہرا سلام اللہ علیہ کا دیدار کرنا ہے, آج کی شب میں تجھے رسول خدا کا دیدار کرنا ہے, مولا کائنات کا دیدار کرنا ہے. علی کے چاہنے والے اہل بیت کے چاہنے والے ایسے ہوتے ہیں,
ایسے ہوتے ہیں. اور ہمیں بھی رمضان المبارک میں
ایسے روزے عبادت کرنے, ایسے روزے رکھتے ہیں کہ ہمیشہ تیار ہوتے ہیں خدا کی راہ میں قربانی دینے کے لیے. ہمیشہ علی کے چاہنے والوں کو ایسے روزے رکھنا چاہیے کہ جہاں وہ جائیں لوگوں کے درمیان مثال ہوں, کہ دیکھیں وہ بھی اسی طریقے سے حضرت قاسم کی طرح کھڑے ہو کے کہہ سکیں کہ دیکھیں رسول کی سنت پہ اطاعت کرنے میں مجھ سے زیادہ آپ میں سے کوئی نہیں ہو سکتا.
بہت بہت خوب.
یعنی یہ روزے داری ہماری ہونی چاہیے, یہ معرفت نفس. نفس جب انسان پہچان جائے کہ میری نفس کو پاکیزہ ہونا ہے, یہ بندگی کا مہینہ ہے. بندگی کسے کہتے ہیں یہ ہم لوگ انشاءاللہ اس کو اور ڈیٹیل
میں, جو ہے وہ ٹاپک تو بہت ہی وسیع ہے, دل تو نہیں کر رہا چھوڑنے کا لیکن ٹائم جو ہے ہمارے پاس کم ہے.
جی
تو ابھی ہم نے میرے خیال میں کافی حد تک جو ہے اس کو ہم نے کور کر لیا ہے, نفس کے حوالے سے اور پاکیزہ طہارت کے حوالے سے.
جی
ٹھیک ہے, اور باقی انشاءاللہ باقی عبادات کے حوالے سے باقی انشاءاللہ ٹاپک جاری رہے گا. اور ناظرین تو یہ تھا آج کا پروگرام, انشاءاللہ نیکسٹ پروگرام میں آپ سے پھر ملاقات ہوگی, تو تب تک کے لیے خدا حافظ. Oh, my God.